समाधान श्रोत साथी न्यानो अभिवादन। म उही तपाईँहरूका आफ्नै मित्र दहनलाल राईको श्रोता आज म तपाईँको बीचमा बाइबल सन्देश लिएर आएको छु। आजको बाइबल सन्देशको शीर्षक रहेको छ बदला वा प्रतिशोध। श्रोता साथी, यहाँ बाइबलमा भनिएको छ, प्रिय हो, आफैले कहिले बदला नलेऊ तर परमेश्वरको क्रोधमा छोडिदेऊ, किनभने लेखिएको छ, बदला लिने काम मेरो हो, म नै बदला लिनेछु। यी सुन्दर पदहरूसँगै आजको कार्यक्रम सुरु गर्नेछौँ। कि श्रोता, आज हामीले संसारमा धेरै मानिसहरूसँग बदला लिने काम गरिरहेका छौँ। हामी आफूले नसके कानुनमा जाने र मानिसहरू लगाउने स्रोतहरू खोज्ने र कसरी त्यसलाई बदला लिन सकिन्छ भनेर हामीले राजनैतिक पावरहरू लगाउने काम गरिरहेका छौँ र संसारमा यो भइरहेको छ। र कोही पनि मानिस आफूलाई परेको पीडामा बदला लिन चाहन्छ र त्यसलाई कार्यान्वयन गर्न चाहन्छ। तर हामी जब बाइबलमा विश्वास गर्दछौँ र ख्रीष्ट येशूमा हामी भर पर्दछौँ भने बाइबलमा भनेको कुरा हामी स्पष्ट रूपमा हाम्रो मन मानसपटलमा राख्नु जरुरी छ, किनकि बदला लिने काम परमेश्वरको हो र उहाँको क्रोधमा हामीले छोडिदिनु पर्दछ। कि हामी प्रार्थना गर्दछौँ र प्रार्थनाद्वारा परमेश्वरले बदला लिनुहुनेछ। यी पदहरूमा के प्रतिज्ञा र आदेश दिएका छन्, तिनीहरूमा एक आपसी सम्बन्ध के छ भनेर हामी हेर्न सक्छौँ। जब समय संसारमा अभाव भएको न्याय प्रभुले ल्याउनुहुन्न, तबसम्म पौराणिक इजरायलमा न्यायकर्ताहरूले कानुनलाई कार्यान्वयन गर्नु पर्थ्यो र हानि वा नोक्सान पुर्याउनेहरूलाई उचित दण्ड दिनु पर्थ्यो। तर न्याय र दण्ड दिनुभन्दा पहिला तिनीहरूलाई सत्य तथ्य आवश्यकता थियो। तर समस्या के थियो भने, यीशुको समयमा धर्मगुरुहरूले व्यक्तिगत प्रतिशोधको भावनालाई अभिप्रेरित गराउने तरिकाले कानुनको अर्थ लगाएका थिए। त्यसो गर्दा कानुनको नीतिलाई जुन सन्दर्भमा लेखिएको थियो त्यसबाट अलग गरिएको थियो। त्यसले गर्दा कानुनले जे नगर्नु भनेको थियो उसैलाई तिनीहरूले कार्यान्वयन गरिरहेका थिए। हामी यहाँ हेर्न सक्छौँ इनाम र दण्डका नीतिहरूलाई येशूले कुन दृष्टिकोणमा हेर्नु भएको थियो भनेर हामीलाई बाइबलले केही पदहरू दिएको छ। हामी मत्ती छ अध्यायलाई हेर्न सक्छौँ। यहाँ मत्ती छ अध्यायको चारमा लेखिएको छ, तिम्रो दान गुप्त होस् र गुप्तमा देख्नुहुने तिम्रो पिताले तिमीलाई इनाम दिनुहुनेछ। यहाँ छमा लेखिएको छ, तर तिमी जब प्रार्थना गर्दछौ आफ्नो भित्री कोठामा पसेर ढोका थुनेर गुप्तमा हुनुहुने तिम्रो पितालाई प्रार्थना गर र गुप्तमा देख्नुहुने तिम्रो पिताले तिमीलाई इनाम दिनुहुनेछ। यो पदद्वारा हामी के बुझ्न सक्छौँ भने, इनाम र दण्डका नीतिहरूलाई यसुले कुन दृष्टिकोणमा हेर्नुभएको छ। हामीले खुलम खुला गर्दा मात्रै त्यो कुरा उहाँले दिनुहुन्छ होइन, हाम्रो गुप्तमा हामी जब ढोका थुनेर प्रार्थना गर्दछौँ, भित्री कोठामा गएर प्रार्थना गर्दछौँ भने पनि उहाँले त्यो कुरा देख्नुहुन्छ। त्यो हामी बुझ्दछौँ जब हामी गुप्तमा देख्नुहुने हाम्रो पिता हुनुहुन्छ, हामीलाई उहाँले इनामहरू दिइसक्नु भएको छ, हामीलाई विजयहरू गराइसक्नु भएको छ, हामी विश्वास गर्दछौँ। त्यस्तै हामी मत्तीको पुस्तक 16 अध्यायलाई पनि हेर्न सक्छौँ, जहाँ लेखिएको छ, किनकि मानिसको पुत्र आफ्ना पिताको महिमामा आफ्ना स्वर्गदूतहरूसँग आउनुहुनेछ र त्यस बेला उसले हरेक मानिसलाई त्यसको काम अनुसारको प्रतिफल उहाँले दिनुहुनेछ। कि हामीले जुन काम गर्यौँ उहाँले हामीलाई त्यो कामको प्रतिफल पूर्ण रूपमा हामीलाई उहाँले दिनुहुनेछ भनेर हामी हेर्छौँ। यसै गरी हामी लुकाको पुस्तकलाई पनि हेर्न सक्छौँ। लुकाको पुस्तकको 6 अध्यायको 23मा के लेखिएको छ, त्यहाँबाट पनि हामी धेरै कुराहरू बुझ्न सक्छौँ। यहाँ लेखिएको छ, त्यस दिन रमाऊ र खुसीले उफ्र, किनभने स्वर्गमा तिमीहरूको इनाम ठुलो हुनेछ, किनकि तिमीहरूका पुर्खाहरूले अगमबक्ताहरूलाई त्यसै नै गरेका थिए भनेर हामी हेर्छौँ। यहाँ लेखिएको छ, तर धिक्कार तिमी धनीहरू, किनभने तिमीहरूले आफ्नो सुखचैन पाइसकेका छौ, धिक्कार तिमी अहिले तृप्त भएकाहरू, किनभने तिमीहरू भकाउनेछौ, धिक्कार तिमी अहिले हाँस्नेहरू, किनभने तिमीहरू शोकमा हुनेछौ र रुनेछौ भनेर यहाँ उल्लेख गरिएको छ। कि उहाँले हामीलाई सबै दृष्टिकोणबाट हेर्नुभएको थियो, यी कुराहरूबाट सजग गराउन चाहनु भएको। इनाम र दण्डका नीतिहरूको विरुद्धमा यसो उभिनु भएको थिएन। न्याय चाहिँ नैतिक नीति हो, त्यसकारण यो जीवनको निर्णायक भएको हो। तर कुनै पनि व्यक्तिले न्यायकर्ताको काम गर्ने र कानुनलाई आफ्नै हातमा लिएर कार्यान्वयन गर्ने अधिकार छैन। त्यसो गरे न्यायलाई दुरुपयोग गर्न सजिलो हुन्छ, कसैले हामीलाई हानि पुर्यायो भने त्यसैलाई बदला लिने काम हाम्रो होइन। यदि कुनै खराब वा अन्याय भएको छ भने न्यायालयले नै के गर्ने भनेर फैसला गर्छ। यो न्यायाधीशको काम हो। यस सन्दर्भमा यसुले हामीलाई यो भन्नुहुन्छ, स्वर्गमा रहनुहुने पिता जस्तै सिद्ध हुनु, परमेश्वर जस्तै हामी कसरी सिद्ध हुने त? निस्वार्थी प्रेम नै परमेश्वरको अपार चरित्र, मिजाज र स्वभाव हो। शत्रुहरूलाई कसरी प्रेम गर्ने र सताउनेहरूलाई कसरी प्रेम गर्ने र तिनीहरूका निम्ति प्रार्थना गर्ने भनेर उहाँले आफ्नो भक्तजनहरूलाई सिकाउनुहुन्छ। त्यो सिद्ध सत्य र सिद्ध हुनु यो भनेकै प्रेममा रहनु र क्षमा दिनु, करुणामय सदाशय दयालु हुनु हो। जब हामी क्रुसलाई हेर्न सक्छौँ, क्रुसमा प्रभु येशूले मानिसहरूलाई क्षमा दिनुभयो, जब उहाँलाई क्रुसमा टाक्दै गर्नेहरूलाई पनि उहाँले प्रार्थनाद्वारा परमेश्वरलाई भन्नुभयो, पिता यिनीहरूले के गर्दैछन् जानिरहेको छैन, यिनीहरूले जानेको भए यो गल्ती गर्ने थिएन, यिनीहरूलाई पनि क्षमा नै गर्नुहोस् भन्नुभएको थियो। ती गुणहरू पाउन अयोग्य भए तापनि ती गुणहरू बर्साउने खुबी हुनु नै येशूमा रहनेको सिद्ध र सत्य प्रेम हो। यही नीति र क्रियाकलापहरूले नै हाम्रा जीवनमा परमेश्वरको चरित्रलाई प्रतिबिम्बित गरिरहेको हुन्छ। त्यो कुरामा हामी विचार गर्न सक्छौँ। हाम्रो दैनिक जीवनमा हामीलाई आदेश गरिएको जस्तो प्रेम देखाउन के गर्नुपर्छ, यसको निम्ति त्यागको किन सधैँ आवश्यक छ, त्यो कुरामा हामी विचार गर्न सक्दछौँ। यदि हामीले अन्यहरूलाई प्रेम गर्छौँ भने हामी त्यागी भन्नुपर्दछ। धेरै कुरा त्याग्नु जरुरत छ र तयार पनि हुनुपर्छ भन्ने कुरा पनि हामीलाई यो बाइबल सन्देशबाट सिकाउँदछ। यिनै कुरामा हामी विचार गर्न सक्दछौँ। श्रोता साथी, आजको लागि बाइबल सन्देश यति नै। हस्त नमस्ते, जय मसीहा।